नमस्कार।
रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहासंचार.com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनु भएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा हामीले शरद पौडेलले लेख्नु भएको उपन्यास लिखे सुनाइरहेका छौँ। दलित समुदायको उत्थानमा जीवनका महत्वपूर्ण समय खर्चनु भएका पौडेलको लेखेपछि यसकै दोस्रो भागको रूपमा तपन नामक अर्को उपन्यास प्रकाशित भइसकेको छ। उपन्यासको नामबाटै प्रष्ट हुन्छ, यो उपन्यास लिखे नामक पात्रको कथा हो। नाबालक अवस्थामै घरेलु कामदारको रूपमा विष्टको घरमा भर्ती गरिएको दलित केटो लिखेले भोगेको शास्ति नै यसको प्रारम्भिक बेहोरा हो। त्यति मात्र नभई यो उपन्यासले लिखेलाई युवा वयसम्म पछ्याउँछ, अझ भनौँ लिखे मार्फत दलित समुदायले भोगेको ताडनालाई पछ्याउँछ। यो उपन्यासको माध्यमबाट हामी नेपालमा दलित समुदायको दुई दशक अघिको अवस्था र अहिलेको स्थितिको तुलना गर्न सक्छौँ। यस अर्थमा यो आख्यान मात्र होइन, सामाजिक इतिहास पनि हो। विष्टको घरबाट फर्किएको लिखे आजकल घरैमा छ। दशैंको छेको पारेर दिल्लीबाट गाउँ फर्किएको एकजना गाउँले लाउरे दाईबाट प्रभावित लिखे दिल्ली जान उचालिएको छ। के उसका आमा बाबुले आफ्नो कलिलो छोरोलाई मुगलान पठाउलान्? सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास लिखेको सातौं भाग।
उहाँ तल कटवाल जेठाजुको छोरा पर्सि जाने अरे, मैले कुरा गरेकी थिएँ, केही न केही काम त मिलिहाल्छ नि छानीमा भनेर भन्थे। के हो के हो तिमी त सन्चै बसिया छौ?
चाउरीले राति सुत्नु अगाडि आफ्नो लोग्नेसँग कुरा राखे। छेउमा लेखे निदाइरहेको थियो, लोग्ने पनि झकाए जस्तो थियो, तर स्वास्नीको कुरोले अलि फुर्ती निकाल्दै बोल्यो।
हामी पर्सि नै जान्छ अरे त त्यो तलको केटो। खै त मसँग त्यही भन्थ्यो क्या अरे,
चाउरीले जवाफ फर्काए।
के जाँदो हो नै पर्सि, बाटो खर्च छैन भनेर खोजेर हिँडिरहेछ उहाँ। हिजो नि बिष्टको घरतिर गएको थियो, अब भर दसैँ सिद्धिया छ, कसले देला त नि त्यसलाई दाम।
लोग्नेले चाउरीसँग सबै कुरा थाहा पाए झैँ गरी मत राख्यो।
के ठेगान छ र त नि, दिल्लीको लाउरी हो क्यारे, कम्पनीमा काम गर्छु भन्छ, त्यतालाई त साउली नै पताइहाल्छन् नि, हामी जस्तो हुन् र,
चाउरी बोली। स्वास्नीका कुराले चाउरीको अहममा चोट लागे जस्तो भयो, उसले अलिक खरो कुरा राख्यो।
भयो नापियो, देखिया छ तिनको गति नै, त्यही कटुवाले भाग नपा के छ र तिनको नि, उही छोरो दिल्लीमा छ त्यसले कमाउँछ भन्ने हो क्यारे, त्यही नि फर्किँदा हेर ऋण खोज्दै हिँडिया छ, के कमा होला त नि त्यसले, कमाएको भए त्यस्तो हुन्थ्यो।
चाउरीको अलि लामै बात सुने चाउरीले फुस्स मुख फुलाई र अलि ठुलो स्वरमा बोली।
अब क्यार नि त नि क्यार नि, अब यहाँ हुँदा केही जागिर मिल्दैन क्यारे, छोरो मुन्छे हो, देश नि देश छ, हिम्मत भयो अलिअलि कमाइ नि गर्ला।
चाउरी बोल्दा बोल्दै एकैछिन अडी र फेरि बोल्न थाले।
यही लेखे नि दाइजन दिल्ली पठाइदेऊ दिल्ली पठाइदेऊ भनेर उम्लिया उम्लिएछ, कुन त क्यार छ, अब मैले भनेर हुने भएन क्यारे, यही यसैले बाउसँग भनिदियो भने अब भनिदिएकी हुँ मैले, ज्यार नि हो तिमी नै गर।
चाउरीले बकाइतासँग आफ्नो कुरा राखे। चाउरी हलचल नगरिकन बसिराख्यो, एक तमाससँग घरको निदाल गर्न थाल्यो, मनमा थुप्रै कुरा खेलायो। अचानक स्वास्नीको मुखमा हेरेर पक्क बोल्यो।
अब पठाउने नै भयो नि त्यसै दिल्ली पुगिन्न होला क्यारे, बाटो खर्च चाहियो, उहाँ पुग्ने बित्तिकै काम पाइन्न होला, अब काम पाइएन भनेर बोकै बस्ने नि भएन, रेलगाडीको भाडा बसको भाडा खाने खर्च जम्मै गर्दा 400-500 कम्पनी चाहिएन, त्यत्रो दाम कहाँ छ र हामीसँग र दिल्ली जान्छ त नि, यो के कुरा गरे होला नि भने, पठाउने नै हो भने साउका गएर ऋण काट्न नि परेन, अब त्यही एउटा माउ कुहुरी छ त्यो नि बेच्दिने, अरू नपुगे गाममा ऋण काट्ने क्यार्ने भन्ने मैले।
चाउरीले खर्च जुटाउने उपाय बताए, लोग्नेले उपाय सुन्यो र आफ्नो प्रतिक्रिया राख्यो।
कुन चाहिने साउले दिन्छ र तँलाई यही ऋण काट्छेस, कस्तो हुतियार बच्चोरो हो तिमी, त्यति 1,500 नि खोज्न सक्दैनौ, तिर्ने पैसा हो क्यारे, खाएर उसी मरिन्न, लोग्ने मान्छे छँदै छँदै किन गाउँ डुल्ने भनेर, नत्र त्यति जाओ त मैले नि खोज्न सक्छु, ए खोज त नि खोज है तैँ खोज, यत्र कराइ छ र मसित, मुख छँदै छँदै किन नाकले पानी खानु पर्याप्त छ र, के खानु रिसाउँछौ मसित, मैले राम्रै कुरा गरेँ हो मे,
रिसा छैन कोहीसित।
स्वास्नीको सम्झौता गर्ने ढङ्गको कुरा आएपछि चाउरीले अर्कोतिर मुख फर्काउँदै भन्यो, भोलिपल्ट बिहानै चाउरी कटवालको घरतिर झर्यो। दिल्ली लाउरी आँगनमा घाम तापिरहेको थियो। चाउरीले देख्ने बित्तिकै सोधिहाल्यो,
होइन है कान्छा, कता हिँडे छौ? तैँलाई भेट्न भनेर आऊ मेरो ठुला, अनि त भोलि नै जाने हो र ठुला?
चाउरीले लाउरेको नजिकै घर मुख खोल्यो,
खै जान त जाने भने अब के रे कान्छा भा, यसो किरायालाई कतै पैसा मिल्छ कि भनेर हिँड्नु काम छ अरे, आज पनि एकछिन घुम्नु छ, कतै मिलिहाल्यो भने त भोलि नै हिँड्छु कान्छा भा।
दिल्ली लाउरेले आफ्नो कुरो स्पष्ट राख्यो, चाउरीले मुखमा हेरिरह्यो। लाउरेले मुन्टो उठायो र चाउरीलाई सोध्यो,
अनि कान्छियाले चाहिँ केटालाई नि लैदिए है ठुला भन्दै थिइन्, यो लिखेलाई नि पठाउनु लाउरो कान्छा भा?
लाउरीले आफ्नो जिज्ञासा राखेपछि चाउरीले मुख खोल्यो,
त्यही त नि ठुला, खै क्यारम क्यारम बाँचो है, म त त्यही विषयमा तसित सल्लाह गरौँ कि भनेर झरे हो है,
होइन त्यत्रो केटोले पनि काम पाउँछ र देश ठुला,
क्यारो नमिल्ने हो र काम त ठुलो भा, काम जाओ त जति होइन मिल्छ, जस्तो भन्यो उस्तै पाइन्छ, अब त्यही नि मसँग जाने हो भने त मैले चिनेका मालिकहरूसित नि म कुरा गरौँला, त्यो जाओ त मै नि मिलाउँला है।
लाउरेले चाउरीको छोरालाई देशमा पठाउने विचारमा उकेर लगाइदियो,
निकै त नि बालकै छ, त्यत्रो केटोले के काम गर्ला र खै, तनखा फेरि घि मिल्दो त्यसलाई।
चाउरीले फेरि मन फुकायो, लाउरेले फेरि उकेर थप्यो,
के को बालक भन्छौ ए त्यत्रलाई नि, त्यो लिखे भन्दा नि सानसानो छन् लौ त्यहाँ त, जम्मै यतैका हाम्रै मुलुकतिरका, त्यसको पिर गर्दैन र खान्छ भा, अब यो तनखा कुरो रह्यो, बात चाहिँ काम गर्दै जाँदा बढ्ने हो हेर, सुरुमा त आफूलाई नि केही मालुम हुँदैन त कामको हो कि, तिमी नै भन न, अब गुरु त्यही हो कान्छ भा, अब आफै विचार गर म के भनौँ,
खै क्या हो क्या हो त नि ठुला, आफूले भो या भयो भो यस्तै हुँदो रहेछ भनेर थाहा हुन्छ त नि,
अब कहाँ हो कता हामीले त के जान्ने कुरो भयो त,
अब त्यही भएर त म भन्दैछु कान्छ भा, त्यसको फिकर गर्दै नगर भनेर,
ल अब पठाउँछौ भने पठाइदेऊ हेर, छोरो मान्छेले देश खाएर शेष भएकै राम्रो हुन्छ है, यहाँ बसेर क्यार छ त्यसले, कामदाम केही छैन हो कि, ल तिमी नै भन, अब मेरो कुरो त यही हो, अब बाँकी कुरो आफै सोध्छ म के भन्नु त नि।
लाउरेको कुरा सुन्दै जाँदा चाउरेलाई लाग्यो लाउरेले ठिक कुरा गर्दैछ, यहाँ बसेर के काम गर्छ र लिखेले, हल्लेर खानुभन्दा त देशा गएर काम गर्नै राम्रो हो नि, दुनियाँका छोराछोरी गाछन् आछन् खै केही त भएको छैन, त्यही नै हाम्रो लिखे पनि ठुलासँग जाने न हो। मनमा यति सोचिसकेपछि चाउरेले मुख खोल्यो,
अनि कोद्दाम चाहिन्छ त उहाँसम्म पुग्नलाई,
चाउरेले कुरा राख्ने बित्तिकै लाउरे आँखमा कायो, मनमा यसो गुन्यो, साला अलिकति दाम बढी भन्यो भने त मेरो पनि काम चल्छ, अनि लाउरेले गुन्दा गुन्दै भन्यो,
कति चाहिन्छ र कान्छा भा, बुझ्दै 1,500 खोज्देऊ, त्यति भए त पुगेको।
लाउरेको मुखबाट 1,500 कुरा सुन्ने बित्तिकै चाउरे आत्तियो,
हो 1,500 त्यति बिघ्न दाम त काँडो जुटाउँछ र मैले ठुला,
चाउरेले हरेस खाए चाहिँ गर्यो,
आ कान्छा भा, हिजो आजको जमाना कुन छ ठुलो बात भयो त नि 1,500 कान्छा भाउ, त तिर्सी तर्सी पठायो अनि लेखेको एक महिनाको तनखा ठुलो कुरो रहेछ त यो।
लाउरेले चाउरेको झुकेको शिर उठाउने प्रयत्न गर्यो, निकै बेर बसिसकेपछि चाउरे त्यहाँबाट जाने ढङ्गले उठ्दै बोल्यो,
लौ त नि तैँले त्यसो भन्छस् भने त क्यार्ने त, दाम खोजौँला क्यारे, पाइएछ भने त्यही कुरा गरौँला, नपाए क्यारे त बालकै पनि छ यहीँ बस्छ।
चाउरे झुरुक्क उठ्यो, पछाडि लागेको धुलो टकटक्यायो र त्यहाँबाट हिँड्यो। चाउरे त्यहाँबाट सरासर आफ्नो घर पुग्यो, खानकी टिप्यो र चाउरीलाई घरको माथिल्लो तलामा तामाको खड्कुलो झिक्न अरायो। चाउरीले केही पनि नबोली खड्कुलो झिकिदिए। चाउरे खड्कुलो बोकेर सिधै हटिया साहु कहाँ पुग्यो। साहुले निचोर्नसम्म निचोरेर 1,000 दाम थमाइदिए चाउरेको हातमा। 1,000 नोट लिएर चाउरे सिधै घर फर्कियो।
लिखेको त गो?
चाउरीले आफ्नो स्वास्नीसँग सोध्यो,
कहाँ गर्छ त नि, पैसामा त यहीँ खेलिरहेथ्यो, तल लाउरिया घरतिर गर्छ क्यारे त नि, अनि कति ल्यायो त दाम?
चाउरीले पिँढीमा टुस बसेको चाउरेसँग सोधी,
क्या धेरै दिन्थ्यो त्यो गरिब माराले, मलाई तल 1,000 रुपियाँ ल्याएको, तीन महिनाको भाग अनि ब्याज पनि कति बढाएको त्यो कोदेले 100 को 30 हरे ल धपाउनु पासी खोल्ले छोड्थ्यो र मौको यही हो भनेर निचरेको नै
चाउरीले पनि होमा हो मिलाइ त्यो दिन त्यत्तिकै रात पर्यो चाउरीको घरमा तिनैजनाले ढिँडो खाए र मथेरीमा बसे चाउरी उदास हुँदै बोल्यो
लो त बाबु अब जान्छु भनेर असाध्य कर गरिसके अरे तैँले अब भोलि बिहानै जाने हो भने अच्छा त्यहाँ तलको ठुलाले तँ अलिक केटकेटी नै छस् अर्काको मुलुक हो अलि होस् पऱ्यो अरे काम अरे म बाटोभरि रेलगाडी मोटर गाडी के जाति कुदाउँछन् अरे अहिले विचार पुऱ्याएर हिँडेस् अब कतै ठोदेला क्यारला
कस्तो कुरा गरे छोरो साहित्यमा नि चाउरीले लिखेलाई सम्झाउँदै थियो चाउरी झर्केर बोली
कस्तो कुरा गरे छोरो हो मैले सम्झाउनु पर्यो नि त के होला कसो होला भनेर भन्नु पर्यो नि
त्यहाँ गहिरो सन्नाटा छायो सन्नाटा चिर्दै चाउरी बोल्यो
रात साँझ कतै नहिँड्नु बोल्दा पनि होस गरेर बोले देख्दै डर लाग्दा हुन्छ न त्यताको मान्छे त कसैलाई केही पनि नभनेस् कसैसँग झगडा पनि नगरेस् तलको ठुलालाई पनि सम्झाइदिएको छु फिकर नगर क्यारे कान्छ भा म भेट्न गइहाल्छु एक दिन मिरार भन्यो छु क्यारे अब हेर बिरानो देश हो आमा भने नि त्यही हो बाबु भने नि त्यही हो बुझिस् त
बोल्दा बोल्दै चाउरेको आँखामा आँसु भरियो भोलि पनि गम्भीर हुँदै गयो चाउरीले थाम्नै सकेन हिक्का छोड्यो सँगसँगै चाउरी पनि रोही लिखे पनि रुन थाल्यो के गर्ने के नगर्ने कसैले मेसो पाएनन् चाउरीले रुँदा रुँदै यति चाहिँ भनिहाली
अब के भन्ने त नि बाबु हाम्रो जीवन नि तैँ होस् क्यारे उहाँको रिमझिममा फँसेर हामीले नबिर्सियोस् कसैलाई लेख्न लाएर भयो भने सन्चो बिसन्चो पठाउँदै हो रेस
बोल्दा बोल्दै क्रमशः चाउरीको बोली रोकियो र रुवाई बढ्न थाल्यो ती तीन प्राणीले त्यो रात एकपल्ट पनि झिमिक्क गरेनन् भोलिपल्ट भालेको पहिलो डाकमै चाउरेको आँगनमा दिल्ली लाउरे निस्कियो लाउरेले बाहिरबाट कान्छाबा भनेर करायो लिखेलाई अघि लाएर चाउरे र उसकी स्वास्नी रुँदै रुँदै बाहिर निस्किए बाहिर निस्किएपछि लिखे टक्क अडियो चाउरीले लिखेको अनुहार हेरी उसलाई भक्कानो छुटेर आयो मेरो बाबु भन्दै चाउरी लिखेलाई गर्लम्ब अँगालो मारी र रुन थाली चाउरी पनि रोइरहेको थियो
ए कान्छी आमा है केलाई रोइच्यौ ए कान्छी आमा लिखे एक्लै जाने हो र त भने साथमा म छु नि म छैन केही पिर नगर भयो मैले उहाँ तिमीले भन्दा माया गरेर राखौँला ल हेर भाइ अब ढिलो नि हुन्छ बस फेला पर्दैन फेरि
लाउरेले लेखेलाई हिँड्न आदेश गर्यो लेखे आमाबाट छुटेर दुई तिन पाइला अगाडि बढ्यो चाउरीले रुँदा रुँदै लाउरेसँग पुकार गर्यो
ल त नि ठुला तेरै जिम्मा पठाछु क्यारे भाइको ख्याल गरेस् अरू के भन्
चाउरी यति भन्दा भन्दै एकैछिन अडियो र स्वास्नीलाई अरायो
जा त भित्र घर त्यो अस्ति ल्याएको ठेङ्गुरा निकाल त
चाउरीले अराउन पाएको थिएन चाउरीले ठेङ्गुरा ल्याई चाउरीले लिखे नजिकै गएर हात बढाउँदै भन्यो
ल समात यो ओहती राम्रोसँग राख ज्वरो आयो भने खाएस् लौ त अब आफ्नो ज्यानको जतन गरेस् के भन्ने हो र मैले
लाउरेले लिखेको हात समात्यो र त्यहाँबाट फटाफट हिँड्यो मैलो उज्यालोमा चाउरी र उसका लोग्नेले आफ्नो छोरो देश गएको हेरे अलिक टाढा पुगेपछि चाउरी करायो नबिर्सेसै लिखे हामीलाई नबिर्से भन्दै लिखे र दिल्ली लाउरे धेरै टाढा पुगिसकेका थिए
केटो कहाँ अलमल ल्याएछस् अलि छिटो
दिल्ली लाउरेले लेखेतिर हेर्दै नहेरी बोल्यो लेखेले आफ्ना साना साना खुट्टाले दिल्ली लाउरेका जस्ता लामा लामा पाइला बनाउन सकेको थिएन त्यसैले ऊ अलिक पछाडि थियो हिँड्दा हिँड्दै दिल्ली लाउरेले यसो सुन्न खोज्यो तर उसको पाइलोको आवाज सुने जस्तो मानेन ऊ टक्क अडियो र पछिल्लोतिर फर्कियो लिखे घरतिर मुख फर्काएर बसेको देखेपछि दिल्ली लाउरेले अलि जङ्की तालले बोल्यो
ओए के हेरेर बसिया छस् भने यति छाँटोली यत्रा जान्छस् देश त घर छोडेर दुई पाइलो हिँड्नु पाएको छैन लु रुवा छस् कि क्या हो
दिल्ली लाउरे दुई पाइला पछाडि फर्कियो र लिखेको मुखमा हेर्न खोज्यो। लिखे डरायो, उसले अँध्यारो मुखले दिल्ली लाउरेलाई हेर्यो। दिल्ली लाउरेले मनमा अलिकति गुन्यो र ढाडस दिन खोजे चाहिँ गरी बोल्यो,
के को फिकर गर्छस् है तँ?
म छु नि तेरो साथ, म छैन।
लाउरेले लिखेको हात तान्यो। लिखे फेरि दिल्ली लाउरेको पछि पछि हिँड्न थाल्यो।
अनि केटा, यो बजारमा त हात्ती झोला पहिले पनि थियो।
दुई घण्टा जति हिँडेपछि आइपुगेको बजारमा दिल्ली लाउरेले लिखेलाई सोध्यो। लिखेले पहिले नआएको जनाउ दिँदै टाउको हल्लायो। लिखेको आँखा सडकका दुईतिर भएका दोकानमा, अग्ला अग्ला घरमा, बाटो दोबाटोमा उभिएका मान्छेहरूमा थियो।
बजारमा त के विधि मान्छे हुँदो रहेछन्? यत्रो मान्छे छन्, आफूले चिनजानेको एउटै छैन। आफ्नै मुलुका त यस्तो छ, झन् मौलाना कस्तो होला।
मनमा कुरा खेलाउँदा खेलाउँदै लिखे अत्तालीमा पुग्यो।
ए केटा, चा खान्छस्? चा?
दिल्ली लाउरेका प्रश्नले लिखे झस्कियो। यसो उभिएर हेरेको त लिखेले आफ्नो अघिल्तिर चिया दोकान देख्यो। लिखेको जवाफ नपर्खिकनै दिल्ली लाउरे दोकानमा छिर्यो र दुई कप चिया माग्यो। लिखे होटलमा छिर्न सकेन, ढोका बाहिर तेर्स्याएको मेन्चीमा बस्यो।
भित्र आइजाइ, भित्र। के रहेछस् त्यहाँ?
लाउरेले लिखेलाई भित्रै बोलायो। त्यही बेला होटल वाल्नेले लिखेका मुखमा हेरे। होटल वाल्ने र लिखेका आँखा जुधे। लिखे डराए झैं भयो।
भोदै यही बस्छु म त,
लिखेको जवाफ। होटल वाल्नेले चिया बनाइदिए। लिखे निर आइपुगेपछि हातमा चिया राखेर सोधे,
त पाउने होस् कि क्या हो?
लिखे केही बोलेन। होटल वाल्नेले हातको गिलास बेन्ची छेउको भुइँमा राख्दै लाउरेतिर फर्केर बोली,
पाउनेलाई भित्र बोलाउनु कस्तो मान्छे हो तिमी? चाहिने काम पो गर्नुपर्छ।
देश खाएर शेष भए भन्ठानेको लाउरेले अलिकति रातो अनुहार पार्दै बोल्यो,
होइन बजारको दोकान अनि के को पाउने रहेछौ नि भन्ने छेउ, उतिकै दाम तिरेपछि नि के को भित्र र बाहिर हो त नि।
लाउरेले बोलिरहँदा होटल वाल्नेले उसको मुखमा हेरे। उसले लाग्यो यो मुर्दार पनि पाउने नै हो क्या हो, तर केही पनि बोलिन। लिखे चियाको गिलास पखाल्दै थियो, लाउरेले पैसो तिर्यो। त्यहाँबाट दुवैजना हिँडे। होटल वाल्नेले टेबलतिर लाउरेले चिया पिएको गिलास हेरी उसलाई घिन घिन लागे जस्तो भयो। बायाँ हातले अलग्ग गिलास समाति र भाँडा धुने ठाउँतिर लगेर पल्टाई। मुर्दार पाउने भएर पनि कति चढेको भन्दै आफैसँग गनगनाई उनीहरू गएको बाटोतिर हेरी र थुक्क थुकी।
के भन्छ तँलाई केटा? यो परदेशमा आएछु नि म त पाउने थरको भनेर भन्नुहुन्छ? ब्याङ्रो कहीँको खाइस यस्तै तालले त ता।
लाउरेले पाइन चढेको स्वरमा लिखेलाई हकार्यो। लिखे उन्दोमुन्टो लगाएर हिँडिरह्यो।
यहाँ सुन, अबदेखि कोही जग्गामा पनि त्यस्तो नभनेस्, अब मलाई पनि मुस्किल हुन्छ नि, इज्जतको सवाल छ, कुरो बुझिस् के?
लाउरेले कुरा सक्यो। लिखे अझै चुपचाप थियो।
ए दाई, दाई के अरे सुनौलीको बस गइसक्यो अब र?
बस अड्डाको टिकट लिने ठाउँमा गएर लाउरेले सोध्यो।
जानला जानला, कतिजना छौ तिमीहरू? बस त यही हो, जानला छ, लास्ट बस यही हो, जाने हो?
टिकट दिन बसेकाले मुन्टो नउठाइकनै सोध्यो,
जाने हो तिमीहरू? भन है भन, लास्ट यही हो, कतिवटा काट्दिउँ टिकट? खै सिट छैन कि जस्तो छ दाई, अब खडा भएर उत्रो दूरसम्म त सकिन्न क्यारे फेरि।
लाउरेले सिटको पक्का पक्की गर्न खोज्यो। टिकटवालाले भन्यो,
अब यहाँ सुन, यहाँ त एउटा सिट पाउँछौ है, अब फेरि उहाँ पोखरा पुगेपछि अर्को सिट मिलाइदिउँला, अब त्यहाँ झन् मान्छे छन् क्या दुई चारजना, ल अब जाने भए चढिहाल्यो नत्र बस त हिँड्यो भाइ हो।
बोल्दा बोल्दै बसले लामो न लामो हरन बजायो।
हिँड्छौँ, लास्ट बस यही हो अरे, नत्र बस छैन भन्छ।
बोल्दा बोल्दै लाउरे बस भएतिर गयो। लिखे उसैको पछि लाग्यो। छेउ पुग्दा पुग्दै बसले धुवाको मुस्लो छोड्यो। लिखे त्यही धुवाँभित्र हरायो। नाक मुखबाट पिरो न पिरो धुवाँ पेटसम्म पुग्यो। आँखा पिरो न पिरो भयो। लिखे अत्तालियो,
छिटो आइजान भने, के हेरेर बसिया छस् त्यहाँ?
उसले लाउरेको बोली सुन्यो। धुवाँ छेचोल्दै लिखे निस्कियो र लाउरे भएतिर बढ्यो। लौ छिर छिर भन्दै लौरेले लिखेलाई बसको पछिल्तिरको ढोकाबाट धकेल्यो। लिखे धकेलिँदै धकेलिँदै बसभित्र छिर्यो, लौरे पनि छिर्यो। सबैभन्दा पछिल्तिरको सिट खाली थियो। लौरे आफू त्यहीँ बस्यो र उभिरहेको लिखेलाई पनि तान्यो र बसायो। लाउरे एकैछिन रोकिएर बोल्यो।
अब अहिले पोखरा मिलाइदिउँला भनेको छ क्यारे त नि, त्यहाँ त अघिल्तिर गएर बसौँला। राम्रो छ।
लिखे चुपचाप छ। उसको मनमा अलिकति डर, अलिकति के कसो हो भन्ने जिज्ञासा अनि अलिकति बाउआमा छोडेर मुगलान पस्दाको निहास्रो सबै मिसिएको छ। बसले फेरि हरन बजायो। एउटा मैलो ठिटोले बसको ढोकामा ढ्याक ढ्याक ठोक्यो। बिस्तारै बस चल्यो, बस हल्लिन थाल्यो। मैलो ठिटोबाट आँखा हटाएर लिखेले झ्याल बाहिरतिर हेर्न खोज्यो। के भएको होला यस्तो, बजारका घर त पछाडि पो जाँदैछ। लिखेलाई अचम्म लाग्यो, डर लाग्न थाल्यो। उसले आफू बसेको सिटमा हात लाग्यो र बलियोसँग समात्यो।
पेट दुख्न थाल्यो मेरो त।
बस हिँडेको आधा घन्टा जतिपछि अमिलो अनुहार लगाउँदै लिखेले लाउरेसँग पुकार गर्यो। लिखेको अनुहारमा हेरेर लाउरेले सोध्यो,
होइन बमिट गर्न लागि क्या हो त तैँले?
लिखेले कुरा नबुझे जस्तो सम्झेपछि लाउरेले फेरि सोध्यो,
छात आउन लागि छात भनेको के? कुरै बुझ्दैन, होइन तँलाई बस लाग्छ कि क्या हो?
लाउरेले नाक उचाल्यो र फेरि बोल्यो,
गाँठे देशमा पुन कपडा जम्मै डिस्टर्ब गरेछ भने त मारिसक्यो केटा तैँले। आइज यहाँ त छेउपट्टि बस, झ्यालो टाउको बाहिर निकाल अनि तैँ छाल है ल।
लाउरेले झ्यालपट्टिको सिटमा लिखेलाई सारिदियो। लिखेले वाक्क वाक्क गरेको लाउरेले सुन्यो। लाउरेले आफूसँगैको अर्को मान्छेको मुखमा हेर्यो। जे नहोस् भनेको त्यही भयो। बिरानो मान्छेले लाउरेलाई सोधिहाल्यो,
अनि भाइहरू कहाँसम्म हिँड्यो पनि?
लाउरेले दिल्ली जान लाग्या हो भनेर जवाब फर्कायो। के सोचे कुन्नि बात अलि लामो बनाउँदै हातले लिखेतिर देखाउँदै लाउरे बोल्यो,
यसको मा बापले पनि तपाईँको हेर्नुहोस् ल, हाम्रो केटोलाई नोकरीमा छिराइदेऊ भनेर बिन्ती गर्न थाले। अब त्यही भएर लिएर आएको बोसमा छिर्नु पाएको छैन, बोमिट गर्छ यार, झ्याउ बनाउँछ ग्यावलले त दिल्लीसँग त। ओए सकिस भयो।
बोल्दा बोल्दै लाउरेले लिखेको कुममा प्याट्ट हिर्कायो। झ्यालबाट बाहिर मुन्टो छिराएर प्राण जाला झ्याँ गरी वाक्क वाक्क गरिरहेको लिखेले सुस्तरी मुन्टो तान्यो र लाउरेको मुखमा हेर्यो। लाउरेले गाली गर्यो,
सल आँखा छैन तेरो, उधर गाडी आएको पनि देख्दैनस्? गाडी आउँदा मुन्टो बाहिर निकालेर बस्नु हुन्न भने पनि पत्ता छैन यार, उताको गाडीले मुन्टो सुन्टो लतारे लान्छ अनि बल चाल पाउँछस्।
सिङ्गन र रियालले लतपतिएको मुख हातले पुस्दै लिखेले आँखा भुइँतिर पुर्यायो। आन्द्रा फेरि बोटारियालाई झैँ भयो, हुक्क आयो, लाउरे करायो, लिखेले फेरि झ्यालबाट टाउको निकाल्यो, अलिकति अमिलो पानी छाद्यो। त्यही बेला बस जोल्ठिङमा पर्यो र बेस्कन उफ्रियो। पछिल्लो सिटको लिखेको टाउको झ्यालको डन्नीमा ठोकियो। उसले मसिनो स्वर निकाल्यो, अय आमा भन्दै। लाउरेले पनि झन्डै एकै समयमा आवाज निकाल्यो, साला पहाड भन्दै। बसको कन्डक्टरले लेखेतिर आउन तेर्स्याउँदै बोल्यो। लेखेले मुखतिर हेर्यो मात्रै। लाउरेले कमिजको खल्तीबाट टिकट निकाल्दै भन्यो,
यहाँ छ भाइ, अघिल्तिरको सिट मिलाइदिउँ न यार भाइ, अचाकले झ्याँक्यो कि यो ठाउँमा त।
टिकट हेर्दै कन्डक्टरले जवाफ दियो,
कहाँ खाली छोरा दाइ मिलाइ, अब अहिले बटोलतिर झर्ने मान्छे छन्, त्यहाँबाट बिस्तारै बिस्तारै अघि सर्दै गर्नु होला। अरे ओइ टिकट काट्ने मेला त वहाँ पोखराबाट मिलाइदिन्छु भने होइन, मान्छे चढिसकेपछि अर्को बात गर्नु भएन नि भाइ।
लाउरे चर्की हो। कन्डक्टरले लाउरेको मुखमा हेर्दै ऊ भन्दा पनि चर्को बोल्यो,
कसले भने पोखराबाट मिलाइदिउँला भनेर? हँ मैले भने हो, यो बसको कन्डक्टर म हो, म अर्को दलालले के भने म के जान, नचाहिने कुरो गर्ने, यही लास्ट सिटको नम्बर चाहिँ यहाँ चढाइदिएको छु, यहीँ बस्नु थपक्क अहिले, यही पनि मिल्दैन अहिले अनि थाहा पाउँछ।
टिकट थमाएर कन्डक्टर हिँड्यो। लाउरे सुस्तरी बोल्यो,
ठक्कैको।
लौ पोखरा झरम त भन्दै खलासी करायो। अघिल्लो सिटका एक दुईजना मान्छे झरे। बसले हरन लगायो। खलासी निरन्तर कराउँदै थियो, लौ सुनौली सुनौली, बस छुट्यो, अघिल्ला सिटहरू खाली छन् भन्दै ऊ ढोकामा लगातार ढकढक गरिरहेको थियो। यता लिखे अक्क न भक्क थियो। बस रोकिएपछि उसले तै विषय शान्ति भए झैं महसुस गर्यो। छेउमा बसेको लाउरेसँग सोधनी गर्यो,
दाइयो सुनौली कति टाढा छ दाइ?
अब रात पुग्छस्। यस्तै हो, ठाडा रौदी लगायो भने त त्योभन्दा अगाडि त त्यत्तिकै हो।
लाउरेले लेखेतिर नफर्किकनै जवाफ दियो। खै के सुर चले कुन्नी, लाउरे सिटबाट जुरुक्क उठ्यो र पाइला सार्यो। लेखेले डराझे गरी सोध्यो,
कहाँ लारु दाई?
ठिक इधर उधर नगरेस्, म तेरो आइहाल्छु।
लाउरे लेखेतिर फर्कियो र हुकुम सुनायो। त्यसपछि ऊ बसबाट ओर्लियो। लेखेले त्यसपछि बल्ल सम्झियो, तरिका पिसाब त मलाई पनि लागेको छ। तर ऊ केही पनि बोलेन। झ्यालबाट टाउको निकालेर बाहिर फेर हेर्न थाल्यो। मान्छे यताउता हिँडिरहेका छन्। त्यही एक छेउमा उभिएर मान्छेहरू पिसाब गरिरहेका छन्। उसले लाउरेलाई पनि त्यही एक छेउमा उभिएको देख्यो। लिखे त्यहीँबाट करायो,
दाई दाइ मनी आम च्या प्याज हो कि दाई?
लाउरेले लिखेपट्टि फर्केर मुन्टो हल्लायो। लिखे बसबाट ओर्लियो। उसलाई आफ्नो ज्यान नै यताउता हल्लिरहे जस्तो लाग्यो। हतार हतार दाई छेउ पुग्यो र जाँगेको टाक खोल्न थाल्यो। लाउरेले फर्किँदा फर्किँदै बोल्यो, दाईका कुराले लिखेको मनमा छ्वास चिसो पस्यो। बस छुट्यो भने यही डरले लेखेको पिसाबै झरेन। सबै मान्छेले आफैले मात्र हेर्या छन् जस्तो ठान्यो। अलिकति शरम आए जस्तो भयो। बल्ल तल्ल तिरिक्क पारेर जाँगेको टाँक लगाउँदै ऊ बसमा उक्लियो।
लो दाई त छैन नि त, कता गए
दाई? दाई
आफ्नो सिटमा लाउरेलाई नदेखेपछि लिखेलाई डर डर जस्तो लाग्यो। आँखा टाढा पारेर चारै दिशामा देखिने जति हेर्यो। लाउरे कहीँ पनि थिएन। लिखे झन् चिसियो। त्यही बेला बसले हरन बजाउन थाल्यो। सबै मान्छेहरू बस चढ्न थाले। ड्राइभरले बस स्टार्ट गर्यो। लिखेले झन् तिखो आँखा पारेर हेर्यो। पछिल्लोतिरको सिसाबाट हेर्दा उसले लाउरेलाई त्यतै आउँदै गरेको देख्यो। ऊ चिच्याउन थाल्यो, छिटो आउन दाई, गाडी छुट्ने लाग्यो भन्दै। सिटमा बसेका नजिकका मान्छेले लिखेलाई हेरे। नजिकाले ढाडस पनि दिन खोज्यो, आउँछन् आउँछन् तिम्रो दाई आउँछन् भन्दै। नभन्दै लाउरे हातमा एउटा कागतको पोको बोकेर बसको ढोकाबाट भित्रपट्टि छिर्यो। ऊ बस्न भ्याएको पनि थिएन, बस हिँडिहाल्यो। लाउरे झन्डै लड्न खोज्यो, उसको हातको पोको भुइँमा झर्यो।
गाडी हाँक्नु नि आउँदैन यार यसलाई।
लाउरेले मुखको झोक फेर्यो र भुइँको पोको टिप्दै सिटमा बस्यो। पोकाको मुख खोल्यो, हात हालेर एउटा जेरी निकालेर लिखेतिर तेर्स्यायो, अर्को निकालेर आफू खान थाल्यो। लिखेले जेरी नखाएर आफ्नो मुखमा हेरेको देखेपछि लाउरेले हप्कायो,
के नखाएर हेरिरहेछ खानेकुरो?
लिखेले सुस्तरी आफ्नो मनको कुरा राख्यो,
दाई खासी झन् उल्टी आउँछ कि दाई?
बस त्यसपछि स्याङ्जाको बाटो हुँदै सुनौलीतिर हुइकियो। घुम्तिर भिर पहराको डरलाग्दो बाटो लिखेले उल्टीबाट मुक्ति पाएका बेलामा मात्र बाहिर फेर यसो चियाउँथ्यो। रामदीको पुलबाट बस हिँड्दा लिखेको छाती ढक्क फुल्यो। केही गरी तल गण्डकीमा खसे। लिखेको मन असाध्यै चिसो भयो। यता बसमा अघिदेखि क्यासेट बज्दै थियो, हिन्दी फिल्मका गीत। लिखेले केही गरी बुझेन। बेस्कन घन्केको क्यासेट बन्द गर्ने ताकत पनि लिखेसँग थिएन। सँगैको लाउरे भने घरिघरि क्यासेटसँगै गुनगुनाउँदै थियो। अरू यात्रीलाई पनि अचाकली दिक्क लागेछ क्यारे। रामदीको पुल उता पुगेपछि यात्रु मध्येको एउटा तन्नेरीले पछाडिबाट करायो, ओ गुरुजी नेपाली गाना हाल्नुहोस् न भन्दै। ड्राइभरले त सुनेन, तर कन्डक्टर ड्राइभर भएको ठाउँमा गयो र क्यासेट बन्द गरे चाहिँ गर्यो। तत्काल फेरि बज्न थाल्यो। लिखे झसङ्ग भयो, यसो कान थाप्यो। गीतले भन्दै थियो, युवा हो के जानु र परदेश, उही कुल्ले दरबान हो। लिखेले झलक्क आमालाई सम्झियो। उसलाई निहास्रो लाग्यो, आँखाभरि आँसु भरियो, मुटु गाँठो परे जस्तो भयो।
आधा आधी रास्ता काटियो।
लाउरेले लिखेलाई खबर गर्यो। लिखे जसँग भयो, बाटोतिर आँखा लगायो। उकाली घुम्ती बाटो, घरी तल घर माथितिर बाटामा अरू गाडीहरू पनि देखिन्थे। लिखेले हेर्यो मात्रै, उसको मन भने अघिको गीतमै थियो। युवा हो के जानु र परदेश, उही कुल्ली दरवान हो। बाउ आमा यो बेला के गर्दै होलान्, मलाई सम्झँदै होलान् कि भुले होलान्, यो सब सम्झेर लिखेलाई हिक्क आयो। हातले आँसु भुछ्यो। लाउरीले लिखे रोएको चाल पाइहाल्यो।
रोइचस् कि क्या हो केटा, कस्तो कमजोर दिलको भुच्चे रहेछ त, त्यसरी हुन्छ?
लाउरीले लिखेपट्टि फर्केर कराए झैँ गर्यो।
त्यो डाँडाको घरहरू देखिन्छस्? अब त्यो जग्गाको नाम हो तानसिन पाल्पा, जो नि हाम्रो पोखरा जस्तै बजार हो।
लाउरेले यसरी लेखेको मन भुलाउन खोज्यो। बस अब तानसिन जाने र बटोली जाने दुबाटोमा आएर रोकियो। खलासी कराउँदै थियो, ल तानसिन पाल्पा जाने झर्नुहोस् भन्दै अघिल्तिरका सिटका दुई चारजना मान्छे झरे। खलासी एकैछिन करायो, बटोली बटोली भन्दै चिच्यायो, तर कोही पनि चढेन। फेरि ढ्याक ढ्याक ढोका बजायो खलासीले र गाडी बिस्तारै घुम्न थाल्यो। कन्डक्टरले अघिल्तिरबाट लाउरेलाई फर्केर करायो।
भाइ अघिल्लो सिधा बस्ने भने होइन है, आऊ है, आऊ आउने भाइ।
कन्डक्टरका कुरा सुनेर लाउरेलाई झनक्क रिस उठ्यो। यसो आँखा फुकालेर हेर्यो र मनमनै रिसायो।
अघिसम्म दिइनस्, अब एक छेउको बाटोलाई अगाडि आइज भन्छ, यत्रो नि जान्छ।
कन्डक्टर फेरि कराउनै लागेको थियो। लाउरेले जवाब फर्कायो।
पर्दैन हौ, पर्दैन, यहीँ बस्छु, यहीँ ठिक छ। अब
अघिल्तिर सिट पाएर नि लाउरीले किन त्यसो भन्यो होला? लेखेले केही भ्याउ पाएन। सुस्तरी लाउरीसँग सोध्यो।
जाम दाइ, यो सिट आँदो बेसकनु उफार्दो रहेछ कि दाइ।
लाउरीले रिसाएको भावमा लेखेलाई हेर्यो। लेखे डरायो र आँखा तलतिर झार्यो। उफ्रँदै झ्याकिँदै लाउरे र लेखे बटौलीसम्म पुगे। बस बटौली बजारमा पुगेपछि घ्याच रोकियो। खलासीले ढोका खोल्यो र फेरि चिच्याउन थाल्यो। बसका धेरै यात्रु त्यही झरे। बस झन्डै खाली हुन पुग्यो। पाँच छ जना मात्र सुनौली जाने रहेछन्। ड्राइभरले यात्रुतिर आँखा लगायो र तल झर्यो। खलासी र कन्डक्टर बाहिरै थिए, उनीहरू खासखुस खासखुस गरिराखे। एकैछिनमा बसभित्र खलासी छिर्यो र सिटमा बसिरहेका यात्रुलाई सुनायो।
झर्नुहोस् है, झर्नुहोस् तपाईँहरू, अर्को बसमा जानुहोस्, यहाँबाट हाम्रो बस बिग्रियो।
खलासीको कुरा सुनेपछि यात्रुहरूले मुखामुख गरे। यात्रुहरू मध्येको एउटाले मुखै फोर्यो।
के ताल भाइ, तिमीहरू मान्छे थोरै देखेर यसो गरे हो कि क्या हो, त्यस्तो गर्छन्?
उसका कुरा सुनेर खलासी रिसाए झैँ गर्यो। यात्रुलाई खाउला झैँ गरी हेर्दै बोल्यो।
अब यो जान्न भनेपछि जान्न जान्न भयो, तिमीहरूको करले जान्यो, तिमीहरूकै बस हो कि क्या हो?
अब झोक्किने पालो थियो लाउरेको। उसले भन्यो,
साला उसकै बाउको बस जस्तो गर्छ अङ्कित, तेरो बाउको बस हो त उसो भाइ कुरो गर्छ।
खलासी पनि चर्कियो। एकैछिन रोकिएपछि खलासी फेरि बोल्यो,
ल है ल, छिटो जानुहोस् छिटो, अब हाम्रो बस उता ग्यारेजतिर लानु पर्यो।
सडकको अर्को छेउमा घ्यार घ्यार गरिरहेको थोत्रो बसतिर देखाउँदै खलासीले थप्यो,
उफ त्यो बसमा सुनौली जान लगाए, बस छिटो जानुहोस्।
खलासीको उर्दी सुनेर यात्रुहरू गरुङ्गो चालले उठे र बसबाट झरे। एउटा यात्रीले खलासी नजिकै गएर बटौलीदेखि सुनौलीसम्मको भाडा फिर्ता माग्यो। खलासीले बसमा भन्द्या छ पैसा माग्दैन भनेर जवाफ फर्कायो। यात्रुहरू गनगन गर्दै बस भाइतिर लागे। लाउरेर लेखे पनि उतैतिर लागे। बसको छेउमा पनि पुगेका थिएनन्। एउटा मैलो ठिटो आएर लाउरेको हाता समातेर तान्दै करायो, यसमा होइन दाई, यो बसमा जाउँ, यो भन्दा पहिले हाम्रो बस जान्छ भन्दै। कुरो सुनिरहेको अर्को मैलो ठिटोले पनि उसको अर्को हातमा समात्यो र कराउन थाल्यो, होइन दाई, हाम्रो बस पहिले जान्छ, छिटो जाम भन्दै। यसरी लाउरेलाई दुईटा ठिटाले दुईतिरबाट तान्न थाले। लेखे भने रणभुल्लमा पर्यो। उसले पनि लाउरेलाई पछाडिबाट बलियोसँग समात्यो। लाउरेलाई तानातान गरिरहेका महिला खलासी ठिटाहरू एक आपसमा झगडा गर्न थाले। तानातानमै लेखे र लाउरे त्यही मध्येको एउटा बसमा छिरे।
बाफ रे बाफ, खुट्टा हाल्ने ठाउँ छैन यार।
लाउरेले बसभित्र अघि पछि बसेकालाई ठेलाठेल गर्यो। लिखे भने लाउरेसँग टाँसिरहेको थियो। उसले केही सोच्ने बुझ्ने फुर्सद नै पाएको थिएन। जता गयो उतै देखिरहेको थियो नयाँ नयाँ रङ्ग ढङ्ग। नेप्टिँदै चेप्टिँदै लिखे यसरी मौलानतिर हिँडिरहेको थियो।
बिछोडको करौतीले काट्नु मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुइटा बाटो फाट्यो। बिछोडको करौतीले काट्नु मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुइटा बाटो फाट्यो। एउटा बाटो पर देश अर्को घर देश, परदेशी र घर देशीको कहिले होला भेट। बिछोडको करौँ
पुग्ने बित्तिकै खबर गरिस्, बेलैमा खाइस्, आफ्नो जिउको ख्याल राखिस् बा।
दुइटा बाटो फट्यो।
ल त बाबु, फोन गर्न नभुल्नुहोस्। आमाले पिर मान्छिन्।
मरुभूमि बालु आमा सपनाको खेती, हो
राम्रोसँग जा है, पुग्ने बित्तिकै खबर गरेस्, यहाँको केही पिर गर्नु पर्दैन।
पसिनाको नदी आँखै भरि उनकै तस्विर मनमा रोदे माद, आँखै भरि उनकै तस्विर मनमा रोदे माद। बाहिर पोल्ने चर्को घाम छ भित्र कालो बादल, बिछोडको करौतीले काट्नु मन काट्यो, जाँदा जाँदै मूल बाटोको दुइटा बाटो फाट्यो। थाहै हुन्न कुन बाटोले तिर लान्छ, थाहै हुन्न कुन बाटोले भिर तिर लान्छ। सुखका दिन पाउने हो कि भिर तिर तान्छ, आशा बोकी जानेहरू लाश बने आउँछन्, आशा बोकी जानेहरू लाश बने आउँछन्। कोही का सुदिन फिर्छन्, कोहीले पाउनु दुःख पाउँछन्।
उपन्यास लेखेको सातौं भाग यही सकिन्छ। हामी आशा गर्छौं यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो। हवस् त, अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला। यस कार्यक्रमको पब्लिसिटी पार्टनर टीबीआई ग्रुप नेपाल, रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल, अनियर टेक्निसियन जयराम नगरकोटी, भोला तिमल सिन्हा र सृजना तामाङ, सूत्रधार पवनराज पौडेल। लेखक शरद पौडेल, प्रतिक्रियाका लागि facebook.com/thahasanchar वा thahasanchar@gmail.com।